यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आगामी माघ 4 गते आइतबारका लागि राष्ट्रिय सभाको अधिवेशन आह्वान। तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नु नै वर्तमानमा मुलुकको प्रमुख कार्यभार भएको प्रधानमन्त्री सुशीला कार्कीको भनाई। पाँच वर्षीय वित्तीय क्षेत्र रणनीति र मानव बेचबिखन विरूद्धको राष्ट्रिय नीति मन्त्री परिषदको बैठकबाट स्वीकृत। नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरूद्वारा कार्यविधि पारित। पार्टीमा एकताका साथ अघि बढ़न सबैलाई कार्यवाहक सभापति पूर्णबहादुर खड्काको आग्रह। अमेरिकाले फेरि आक्रमण गरे, कड़ा जवाब दिने इरानको चेतावनी। र अखिल नेपाल फुटबल संघ एन्फाको माघ 28 गते हुने भनिएको केन्द्रीय निर्वाचनका सबै प्रक्रिया रोक्न उच्च अदालत पाटनको आदेश।
विदेश गए परि चिन्ता किन गर्ने,
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ लिने,
जहाँ भए पनि पाउनु होस् हामी सँगै,
कल गर्नुस् डेटा चलाउनुस् संसार भरि सजिलै,
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ सेवा सुचारू गर्न #1415#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्नुभएको छ। राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम नेपाल सरकार मन्त्री परिषदको सिफारिशमा आगामी माघ 4 गते आइतबार बिहान 11 बजे संघीय संसद सचिवालय सिंहदरबारमा राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपतिको कार्यालयले हिजो जनाएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो बसेको मन्त्री परिषदको बैठकले संघीय संसद अन्तर्गतको राष्ट्रिय सभाको अधिवेशन माघ 4 गते आइतबार बिहान 11 बजेका लागि आह्वान गर्ने सिफारिश त्यसअघि गरेको थियो। बैठकपछि सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले पाँच वर्षीय वित्तीय क्षेत्र रणनीति र मानव बेचबिखन विरूद्धको राष्ट्रिय नीति 2082 स्वीकृत गरेको जानकारी दिनुभयो।
2082 साल माघ 4 गते आइतबारको दिन बिहान 11 बजे संघीय संसद सचिवालय सिंहदरबारमा संघीय संसदको राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न सम्माननीय राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय भएको छ। मानव बेचबिखन विरूद्धको राष्ट्रिय नीति 2082 स्वीकृत गर्ने निर्णय भएको छ।
मन्त्री परिषदको बैठकले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोडको सदस्य राष्ट्रको हैसियतले नेपालले बुझाउनुपर्ने सन् 2024 वार्षिक योगदान अमेरिकी डलर 2,83,503 रूपियाँ प्रदान गर्न स्वीकृति दिएको छ। बैठकले सन् 2025 मार्चको भूकम्पबाट क्षतिग्रस्त म्यानमारको महामुनिफैया बौद्ध पगौडाको अभिलेखालय र गंगाघाट मन्दिरको पुननिर्माणका लागि अमेरिकी डलर 3,50,000 उपलब्ध गराउने निर्णय पनि गरेको छ। बैठकले गोर्खापत्र संस्थानको अध्यक्षमा गोविन्द प्रसाद भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको मन्त्री खरेलले जानकारी दिनुभयो। प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै मितिमा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्नु वर्तमानमा मुलुकको प्रमुख कार्यभार भएको बताउनु भएको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो नेपालका लागि इजरायली राजदूतसँगको भेटमा प्रधानमन्त्री कार्कीले स्वच्छ निर्वाचन निष्पक्ष भयरहित ढंगले सम्पन्न गर्न सबै राष्ट्रिय शक्तिको साथ तथा अन्तर्राष्ट्रिय समुदायको सहयोग र सदाशयता प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो। त्यस क्रममा प्रधानमन्त्री कार्कीले नेपाल र इजरायल बीचको मित्रवत सम्बन्ध 65 वर्ष पूरा भएकोमा खुशी व्यक्त गर्नुभयो। दुई मुलुक बीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन दुवै तर्फबाट प्रयास जारी राख्नुपर्ने प्रधानमन्त्री कार्कीले बताउनुभयो। उहाँले नेपाली नागरिकलाई रोजगारीको अवसर उपलब्ध गराएकोमा इजरायल सरकारलाई धन्यवाद समेत दिनुभयो। प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्द सूचीमा नाम समावेश भएका विभिन्न राजनैतिक दलका 85 जना उम्मेद्वारले नाम फिर्ता लिनु भएको छ। आयोगले हिजो बिहान 10 बजेदेखि 4 बजेसम्म नाम फिर्ता लिने व्यवस्था गरेकोमा 85 जना उम्मेद्वारले नाम फिर्ता लिएको निर्वाचन आयोगले जनाएको छ। प्रतिनिधि सभाको निर्वाचन आगामी फागुन 21 गते हुँदैछ। समानुपातिकतर्फ बन्द सूची पेश गरेका राजनीतिक दलका उम्मेद्वार आफैले वा उम्मेद्वार उपस्थित हुन नसकेको अवस्थामा वारिसले फिर्ता लिन पाउने गरी व्यवस्था गरिएको थियो। आयोगका अनुसार जनमत पार्टी, नेकपा एमाले, जनता समाजवादी पार्टी, नेपाली कम्युनिष्ट पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत दलका तर्फबाट बन्द सूचीमा रहेका नाम फिर्ता लिइएको हो। जनता समाजवादी पार्टीको 21 जनाले नाम फिर्ता लिएका छन्। जनमत पार्टीका तर्फबाट 20 जनाले नाम फिर्ता लिएका छन्। जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी बीच हालै एकता भएकाले बन्द सूची मिलाउन केहीको नाम फिर्ता लिई नयाँ व्यवस्थापन गरिएको ती दलले जनाएका छन्। अन्तिम सूची सार्वजनिक हुँदा थप केही संख्या घटबढ हुन सक्ने आयोगले प्रष्ट पारेको छ। समानुपातिक निर्वाचन प्रणालीतर्फ कुल 64 राजनैतिक दलले बन्द सूची पेश गरेका छन्। पुस 13 र 14 गते बन्द सूची पेश गर्न आयोगले समय दिएको थियो। 275 सदस्यीय प्रतिनिधि सभामा समानुपातिक निर्वाचन प्रणाली मार्फत 110 जना र प्रत्यक्ष निर्वाचन प्रणालीबाट 165 जना निर्वाचित हुने व्यवस्था रहेको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोगले सजायमुखी निर्वाचन आचार संहिता जारी गरेकाले कार्यान्वयनमा शून्य सहनशीलता अपनाइने स्पष्ट पार्नु भएको छ। मुख्य निर्वाचन अधिकृत एवं निर्वाचन अधिकृतहरूका लागि हिजो शुरू भएको निर्वाचन संचालन तथा व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्नुहुँदै उहाँले आचार संहितालाई कड़ाईका साथ पालना गराउनु पर्नेमा जोड़ दिनुभयो। राजनीतिक दलका उम्मेद्वारले अरूले निर्वाचन आचार संहिता उल्लंघन गरे भन्दै दोष देखाएर आफूले नै बढ़ी आचार संहिता पालना नगर्ने अवस्था रहेकोतर्फ मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको ध्यान जानुपर्नेमा कार्यवाहक प्रमुख आयुक्त भण्डारीले जोड़ दिनुभयो। आयोगका सहसचिव यज्ञ प्रसाद भट्टराईले स्वच्छ, निष्पक्ष, स्वतन्त्र एवं विश्वसनीय रूपमा निर्वाचन सम्पन्न गराउन अभिमुखीकरण कार्यक्रमले सहयोग पुर्याउने बताउनुभयो। आयोगका प्रवक्ता एवं सहसचिव नारायण प्रसाद भट्टराईले अभिमुखीकरण कार्यक्रममा 4 समूह बनाएर छलफल गरिने जानकारी दिनुभयो। कार्यक्रममा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत गरी 120 जनाको सहभागिता रहेको छ। नेपाली कांग्रेसले केन्द्रीय कार्य समितिको बैठक आजका लागि बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान 11 बजे बैठक बोलाइएको कांग्रेसले जनाएको छ। बैठकमा पार्टीको पछिल्लो विकसित परिस्थिति लगायतका बारेमा छलफल हुनेछ। बैठकमा केन्द्रीय कार्य समितिका पदाधिकारी, सदस्यहरू र 7 प्रदेशका सभापतिहरूको उपस्थितिका लागि अनुरोध गरिएको मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरूको आह्वानमा अहिले काठमाडौँको भ्रकुटी मण्डपमा विशेष महाधिवेशन पनि जारी छ। विशेष महाधिवेशनको बन्द सत्र लम्बिने आयोजकहरूले बताएका छन्। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गर्नुभएको प्रतिवेदनमाथि हिजो छलफल चलिरहँदा बन्द सत्रको कार्यतालिका लम्बिने जानकारी दिइएको छ। विशेष महाधिवेशन आयोजक समितिका अनुसार आज बन्द सत्रमा नेतृत्व लगायतका विषयमा निर्णय लिन सक्ने गरी तयारी गरिएको छ। बन्द सत्रमा हिजो 7 प्रदेश, उपत्यका, भातृ, शुभेच्छुक एवं जनसम्पर्क समितिको छुट्टा छुट्टै 9 समूह बनाएर छलफल अघि बढ़ाइएको छ। विशेष महाधिवेशनको बन्द सत्रले विशेष महाधिवेशन कार्यविधि हिजै पारित गरेको छ। कार्यविधिमा 14 महाधिवेशन देखिको निर्वाचित मौजूदा केन्द्रीय समितिको पदावधि समाप्त भइसकेकाले केन्द्रीय कार्य समितिको विघटन गर्ने र कांग्रेसको 15 महाधिवेशन सम्पन्न नहुँदासम्मका लागि नयाँ केन्द्रीय कार्य समिति निर्वाचित गर्ने प्रावधान उल्लेख गरिएको छ। विशेष महाधिवेशनको अध्यक्षता पार्टीको सभापतिले गर्ने र उहाँ उपस्थित नभएको खण्डमा ज्येष्ठ सदस्यले गर्ने व्यवस्था पनि कार्यविधिमा उल्लेख गरिएको विशेष महाधिवेशन पक्षधरहरूले जानकारी दिएका छन्। महामन्त्री गगन थापाले हिजै पार्टीलाई नवीन पुस्ताले विश्वास र भरोसायोग्य बनाउने गरी अघि बढ़नुपर्ने राजनीतिक प्रस्ताव पेश गर्नुभयो। राजनीतिक प्रस्तावमा पार्टीभित्र र बाहिरका आम कांग्रेसजनमा देखिएको उदासीनताको बादललाई हटाउँदै नवीन ऊर्जा, उत्साह, एकता र रूपान्तरणसहित समुन्नत नेपाल निर्माणको अभियानमा एकजुट भई अघि बढ़न 17 बुँदे संकल्प समेटिएको छ। अर्का महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल परिमार्जन गरी अघि बढ़नुपर्ने प्रस्ताव गर्नुभएको छ। बन्द सत्रमा हिजो समसामयिक राजनीतिक प्रस्ताव प्रस्तुत गर्नुहुँदै उहाँले संगठनलाई समावेशी, युवा मैत्री र प्रभावकारी बनाउने गरी विधान संशोधन गर्नु आवश्यक रहेकोमा जोड़ दिनुभयो। नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीमा एकताका साथ अघि बढ़न सबैलाई आह्वान गर्नुभएको छ। कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरूको आह्वानमा भ्रकुटी मण्डपमा विशेष महाधिवेशनको बन्द सत्र चलिरहेको परिस्थितिमा प्रेस विज्ञप्ति जारी गर्नुहुँदै कार्यवाहक सभापति खड्काले पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि खालका गतिविधि नगर्न आग्रह गर्नुभएको छ। कार्यवाहक सभापति खड्काले मुलुकको विषम परिस्थितिप्रति गम्भीर हुँदै पार्टीभित्र उत्पन्न असहज अवस्थालाई समाप्त पार्न जरूरी रहेको विज्ञप्तिमा उल्लेख गर्नुभएको छ। पार्टीभित्र उत्पन्न अवस्थालाई सामान्यकरण गर्न कांग्रेसका शीर्ष नेताहरूले हिजै परामर्श गर्नुभएको छ। सभापति शेरबहादुर देउवाले कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता डाक्टर शेखर कोइराला, पार्टी पदाधिकारी लगायत नेताहरूसँग हिजो छलफल गर्नुभएको हो। विशेष महाधिवेशन पक्षधरहरूलाई सम्बोधन गर्ने गरी पार्टीलाई एकता अभियानमा सहभागी गराउन आफूले सुझाव दिएको छलफलपछि नेता डाक्टर कोइरालाले बताउनुभयो। उहाँले पार्टी एकता मुख्य विषय भएकाले दुवै पक्षको आवाज सम्बोधन हुने गरी पार्टी एक भएर आगामी निर्वाचनमा जानुपर्नेमा आफूले जोड़ दिएको बताउनुभयो। बैतडीमा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या 4 पुगेको छ। मृत्यु हुनेमा बैतडीको सिगास गाउँपालिका 5 24 वर्षीय निशान्त बोहरा, सिगास गाउँपालिका 1 29 वर्षीय भानदेव भट्ट, सोही गाउँपालिका 1 29 वर्षीय बसन्ती ऐर र डडेलधुराको आलिताल गाउँपालिका 3 चौरका 13 वर्षीय राकेश रावल रहेको प्रहरीले जनाएको छ। जय पृथ्वी बहादुर राजमार्ग अन्तर्गत पर्ने बैतडीको सुनरिया गाउँपालिका वडा नम्बर 6 मोतीनगरबाट डडेलधुरा जाँदै गरेको जीप दुर्घटनामा परेको थियो। पाटन नगरपालिका 8 विजयपुर नजिकै दुर्घटनामा परेको जीप सड़कबाट करिब 200 मिटर तल खसेको छ। सोलुखुम्बुको माम्पिय दूधकोशी गाउँपालिका 6 गुरून्दु नयाँपानी स्थित भित्री सड़क खण्डमा जीप दुर्घटना हुँदा 9 घाइते भएका छन्। जीप सड़कबाट करिब 100 मिटर तल खसेर दुर्घटना भएको हो। गम्भीर घाइते भएकाहरूलाई विभिन्न अस्पतालहरूमा रेफर गरिएको प्रहरीले जनाएको छ। पश्चिम तराईका थारू बस्तीहरूमा यति बेला माघी पर्वको चहल पहल शुरू भएको छ। थारू समुदायले नयाँ वर्षका रूपमा मनाउने माघी पर्व सामाजिक एकता, मौलिक संस्कृति र परम्पराको उत्सवका रूपमा समेत मनाउने गरिन्छ। कञ्चनपुर संवाददाता हरीश चन्द्र बागको यो रिपोर्ट।
थारू समुदायको सबैभन्दा ठूलो पर्व माघी नजिकै गर्दा कञ्चनपुर सहित पश्चिम तराईका जिल्लाहरूमा मेला, उत्सव र सांस्कृतिक कार्यक्रमहरूको रौनक बढ़ेको छ। थारू समुदायले माघीलाई नयाँ वर्षका रूपमा मनाउने गर्दछन् भने यो पर्व सामाजिक एकता, संस्कृति र परम्पराको उत्सव समेत हो। कञ्चनपुरका थारू बस्तीहरूमा अहिले परम्परागत नाचगान, झाँकी प्रदर्शन, थारू पोशाक र मौलिक संस्कृति झल्किने कार्यक्रमहरू भइरहेका छन्। माघी पर्वले पुस्तौं देखि थारू समुदायको पहिचान जोगाउँदै आएको छ। थारू कल्याणकारिणी सभा कञ्चनपुरका सभापति सुनिता चौधरी:
थारूहरूको संस्कृतिलाई चाहिँ एउटा व्यवसायिकसँग पनि जोड्नुपर्छ। जबसम्म हामी व्यवसायिक रूपमा अगाडि बढ्न सक्दैनौ, आर्थिकसँग जोड्न सक्दैनौ, त्यसरी चाहिँ स्थापित गर्न सक्दैनौ भन्ने उद्देश्यले यस्ता मेला महोत्सवहरू भइराख्यो भने आगामी पुस्ताहरू पनि सिक्न पाऊ भन्ने उद्देश्यले पनि माघ मेलाहरू भइरहेछ।
माघी नजिकै गर्दा थारू समुदायमा विशेष खानपिनका परिकार बनाउने क्रम पनि बढेको छ। माघीमा विशेष गरी ढिक्री, घुङी, गंगटा, सुरेक शिकार, मुसक शिकार, मच्छी र पेय पदार्थ अनिवार्य जस्तै मानिन्छन्। यी परिकारहरूलाई स्वादका लागि मात्र नभई सामूहिकता र परम्पराको प्रतीकका रूपमा समेत हेरिन्छ। बेलौरीका स्थानीय थारू अगुवा महिला कमला चौधरी:
यो माघीमा चाहिँ हाम्रो ठिक्री भयो, अन्डीको रोटी भयो, कुखुरको मासु, कुखुरा माछा अनि अन्डा।
माघी पर्वको संरक्षण र प्रवर्धनमा स्थानीय तहहरूले पनि प्राथमिकता दिएका छन्। पालिकाहरूले माघीलाई सांस्कृतिक पहिचानसँग जोडिएको पर्वका रूपमा लिँदै विभिन्न कार्यक्रम मार्फत सहयोग गर्दै आएका छन्। बेलौरी नगरपालिकाका नगर प्रमुख पोतीलाल चौधरी:
माघी पर्वलाई मात्र विशेष पर्व भन्दा पनि सबै पर्वहरूलाई विशेष पर्वको रूपमा बेलौरी नगरपालिकाले मनाउँदै आएको छ र केही बजेटहरू पनि बेलौरी नगरपालिकाले छुट्याउने। बेलौरी नगरपालिकाको जति पनि चाड पर्वहरू छ, कलाहरू छ, संस्कृतिहरू छ, यो भनेको सबैको कला, संस्कृतिहरू छ, रीतिरिवाज छ, यसको संरक्षण गर्नुपर्छ, यो भनेको पहिचान हो।
यसरी माघी पर्वले थारू समुदायको सामाजिक सम्बन्धलाई बलियो बनाउनुका साथै मौलिक संस्कृति संरक्षणमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ। पश्चिम तराईका थारू बस्तीहरूमा माघीको रौनकसँगै संस्कृति, परम्परा र सामूहिकताको उत्सव अझै गहिरो हुँदै गएको छ। हरीश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम बन्द भएको जनाएको छ। अस्पतालले माघ 1 गतेदेखि लागू हुने गरी बीमा कार्यक्रम बन्द गर्न लागिएको जानकारी दिएको हो। स्वास्थ्य बीमा बोर्डले बिरामीको उपचार गरे बापतको भुक्तानी उपलब्ध नगराएपछि सेवा बन्द गर्न आफूहरू बाध्य हुनु परेको अस्पतालका निर्देशक डाक्टर सुभाष आचार्यले जानकारी दिनुभयो। आन्तरिक स्रोतबाट अस्पतालले दैनिक रूपमा खर्च बेहोर्नुपर्ने हुँदा मासिक 2 करोड़ रूपियाँ नोक्सान भएपछि बीमा कार्यक्रम बन्द गर्नु परेको उहाँले बताउनुभयो। बीमाबाट मासिक 5 करोड़ हाराहारीको खर्च हुनेमा बीमा बोर्डबाट 50% मात्र दावी स्वीकृत गरी बाँकी अस्वीकृत हुँदै आएको सन्दर्भमा आफूहरूले स्वास्थ्य बीमा कार्यक्रम बन्द गर्नुको विकल्प नभएको उहाँले बताउनुभयो। अस्पतालको बीमा दावी रकम 40 करोड़ रूपियाँ भुक्तानी अझै बाँकी भएकाले बन्द गर्नु परेको शिक्षण अस्पतालले जनाएको छ। सरकारले आगामी माघ 2 गते देशभर 28 भूकम्प सुरक्षा दिवस मनाउने तयारी गरेको छ। सबै तहका सरकार सबै नागरिकको तयारी भूकम्प उत्थानशील नेपाल अबको जिम्मेवारी भन्ने मूल नाराका साथ देशव्यापी रूपमा दिवस मनाइने शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ। विभागले काठमाडौँमा हिजो आयोजना गरेको पत्रकार सम्मेलनमा महानिर्देशक रविन्द्र बोहराले काठमाडौँ महानगरपालिका स्थित खुला मञ्चमा मूल समारोहको आयोजना गरिने जानकारी दिनुभयो। उहाँले भूकम्पका बेला जनधनको ठूलो क्षति भएको कमजोर घर तथा संरचना भत्किँदा त्यो अवस्था आएकाले सुरक्षित भवन निर्माण नै सबैभन्दा प्रभावकारी पूर्व तयारी भएको बताउनुभयो। राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा पर्यटन विधेयक 2081 दफावार छलफल भएको छ। समितिको हिजो बसेको बैठकमा हिमाल आरोहण र नामाकरण, पर्वतारोहणका लागि अनुमति, हिमालमा साहसिक खेल, पर्वतारोहण योजना र रोयल्टीका सम्बन्धमा छलफल भएको समितिले जनाएको छ। सांसदहरू बेदुराम भूषाल, सुरेश कुमार आलेमगर, राजेन्द्र लक्ष्मी गैरे, झक्कु प्रसाद सुवेदी, गोपाल भट्टराई लगायतले पथ प्रदर्शक अर्थात गाइड अनुमति पत्रका लागि मान्यता प्राप्त संस्थाबाट तालिम अनिवार्य गरिनुपर्ने बताउनुभयो। उहाँहरूले 7,000 मिटर भन्दा कम उचाइको हिमाल आरोहणका निमित्त प्रदेश सरकारले अनुमति दिनुपर्ने गरी विधेयक संशोधन गर्न प्रस्ताव पनि गर्नुभयो। सांसदहरूले हिमालको संरक्षणका लागि कानूनी व्यवस्था गर्नुपर्ने र हिमालहरूमा अल्ट्रा लाइट खेल भने प्रतिबन्ध लगाइनुपर्नेमा जोड़ दिनुभयो। हिमालको सरसफाई, हिमालसँग सम्बन्धित गतिविधिका लागि पर्वतारोहण संघसँगको सहकार्य लगायतका विषयमा उहाँहरूले सुझाव दिनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले मुलुकमा सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणका साथै समुन्नत नेपाल निर्माणका लागि डिजिटल रूपान्तरण आवश्यक भएको बताउनु भएको छ। संचार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको राष्ट्रिय एआई केन्द्र तथा एसियाली विकास बैंक एडीबीको संयुक्त आयोजनामा काठमाण्डुमा एआई सम्वाद श्रृंखलाको हिजो उद्घाटन गर्नुहुँदै उहाँले नेपालले डिजिटल हाइवे निर्माणलाई अघि बढ़ाइरहेको बताउनुभयो। एआई सम्बन्धी बहस एआई नीति कार्यान्वयनका लागि उपयोगी हुने पनि उहाँले बताउनुभयो। नेपालको एआई नीति जारी भएसँगै राष्ट्रिय एआई केन्द्र स्थापना गरी डिजिटल रूपान्तरणको आधार तयार गरिएको मन्त्री खरेलले बताउनुभयो। नेपालमा पछिल्लो एक वर्षमा प्रेस स्वतन्त्रता हननका 121 घटना भएको प्रेस काउन्सिल नेपालले जनाएको छ। प्रेस काउन्सिलले हिजो विज्ञप्ति जारी गरी 2025 जनवरी 1 देखि 2025 डिसेम्बर 31 सम्ममा 121 प्रेस स्वतन्त्रता हननका घटना भएको जानकारी दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री सुधा गौतमले नसर्ने रोगको रोकथामलाई सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भएको छ। नसर्ने रोग र मानसिक स्वास्थ्य सम्बन्धी विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको दक्षिण पूर्वी एसिया क्षेत्रको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँले नसर्ने रोगको उपचारको लागत बढ़दो अवस्थामा रहेकाले सरकारमाथि ठूलो आर्थिक भार परिरहेको बताउनुभयो। नेपालमा 71% नसर्ने रोगका बिरामी रहेको अनुमान गरिएको उहाँले बताउनुभयो। केही अन्तर्राष्ट्रिय समाचार। इरानले अमेरिकाबाट फेरि आक्रमण भए कड़ा जवाफ दिने चेतावनी दिएको छ। सरकार विरूद्ध जारी प्रदर्शनमा सयौं प्रदर्शनकारीहरू त्यहाँ मारिएको अन्तर्राष्ट्रिय संचार संस्था एवं मानवाधिकारवादीहरूको संस्थाहरूले जनाएका छन्। बीबीसीले तेहरान नजिकैको एउटा शवगृहको भिडियोमा करिब 180 शवको झोला देखिएको जनाएको छ। अमेरिकास्थित ह्युमन राइट्स एक्टिभिस्ट न्यूज एजेन्सीका अनुसार त्यहाँ 495 प्रदर्शनकारी र 48 सुरक्षाकर्मीको मृत्यु भएको पुष्टि भइसकेको छ। झण्डै 10,600 भन्दा बढ़ीलाई त्यहाँ नियन्त्रणमा लिइएको छ। महँगी विरूद्ध शुरू भएको प्रदर्शन, सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको शासन अन्त्यको माग एवं राजतन्त्र पुनस्थापनाका विषयमा बढ़िरहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। इरानका अधिकारीहरूले भने प्रदर्शनकारीहरूलाई कड़ा कार्यवाहीको चेतावनी दिएका छन्। इरानमा इन्टरनेट बन्द हुँदा सूचना संकलन कठिन बनेको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले जनाएको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इरानी अधिकारीहरूलाई अत्यधिक संयमता अपनाउन र देशभित्र सूचना पहुँच सुनिश्चित गर्न आग्रह गर्नुभएको छ। महासचिवका प्रवक्ताले जारी गर्नुभएको वक्तव्यमा महासचिवले इरानी अधिकारीहरूलाई अत्यन्त संयम अपनाउन र अनावश्यक बलको प्रयोग नगर्न आग्रह गर्नुभएको उल्लेख गरिएको छ। इरानका विभिन्न शहरहरूमा गत डिसेम्बरको अन्त्यदेखि प्रदर्शनहरू बढ़दै गएका छन्। राष्ट्रिय मुद्राको मूल्य तीव्र रूपमा घट्नु र लामो समयदेखि कायम रहेको आर्थिक कठिनाईका कारण जनआक्रोश थप बढ़दै गएको इरानी अधिकारीहरूले पनि स्वीकार गरेका छन्। गत शुक्रबार टेलिभिजन मार्फत राष्ट्रलाई सम्बोधन गर्नुहुँदै इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले राष्ट्रिय एकता कायम राख्न आफ्ना देशवासीलाई आग्रह गर्नुभएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वयंको ज्यान जाने गरी इरानमा भएको प्रदर्शनलाई लिएर सैन्य हस्तक्षेप गर्ने धम्की दिनुभएको छ। उक्त धम्कीपछि इरानका विदेश मन्त्रीले इस्लामिक गणतन्त्र युद्ध र वार्ता दुवैका लागि तयार रहेको प्रतिक्रिया दिनुभएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अमेरिकाले भने अब इरानमा हस्तक्षेप गर्नुपर्ने अवस्था आएको जनाएको छ। इरानमा सैन्य हस्तक्षेप गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीको जवाफमा चीनले प्रतिक्रिया जनाएको छ। चीनिया विदेश मन्त्रालयका प्रवक्ता माओ निङले अन्तर्राष्ट्रिय सम्बन्धमा कसैको पनि बल प्रयोग वा धम्कीको चीनले स्पष्ट विरोध गर्ने बताउनु भएको छ। नियमित पत्रकार सम्मेलनमा पत्रकारहरूले सोधेको प्रश्नको जवाफमा चीनिया विदेश मन्त्रालयका प्रवक्ताले चीनले सधैं कुनै पनि देशको आन्तरिक मामिलामा विदेशी हस्तक्षेपको विरोध गर्दै आएको बताउनुभयो। इरानको सन्दर्भमा चीनको दृष्टिकोण स्पष्ट रहेको र अमेरिकाले अरू देशको अखण्डता र सार्वभौमसत्ताको सम्मान गर्नुपर्ने प्रवक्ता निङले बताउनुभयो। इरानमा भइरहेको विरोध प्रदर्शनका क्रममा राष्ट्रपति ट्रम्पले इरानी सरकारलाई सैन्य हस्तक्षेपको बारम्बार धम्की दिँदै आउनुभएको घटनाको आफूहरूले विरोध गरेको चीनले जनाएको छ। हालैका वक्तव्यहरूमा राष्ट्रपति ट्रम्पले इरानी सरकारले सबै सीमा पार गरेको र संयुक्त राज्य अमेरिकाले धेरै विकल्पहरूबारे विचार गरिरहेको अन्तर्राष्ट्रिय संस्थाहरूले उल्लेख गरेका छन्।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपाल स्टक एक्सचेन्जको पुनर्संरचना के कसरी गर्न सकिन्छ भनी अध्ययन गर्न सरकारद्वारा गठित समितिले सोमबार आफ्नो प्रतिवेदन बुझाएको छ। सोमबार अर्थमन्त्री रामेश्वर प्रसाद खनाललाई पुनर्संरचना अध्ययन समितिका संयोजक प्रकाश जंग थापाले प्रतिवेदन बुझाउनु भएको हो। समितिले अध्ययन पूरा गरी सोमबार अर्थमन्त्रीलाई प्रतिवेदन बुझाएको मन्त्रालयका प्रवक्ता टंक प्रसाद पाण्डेले जानकारी दिनुभयो। समितिले नेप्सेको पुनर्संरचनाका लागि हालको संचालक समिति विघटन गरी शेयरधनी संस्थाबाटै विज्ञहरूको सहभागितामा नयाँ संचालक समिति गठन गर्न सुझाव दियो। साथै समितिले नेप्सेमा रहेको सरकारको शेयर बिक्री गर्दा एक संस्था वा समूहलाई 5% नबढ़ने गरी मात्र शेयर दिन उपयुक्त हुने सुझाएको छ। सरकारको शेयर स्वामित्वबाट 15-25% रणनीतिक साझेदारलाई दिन सकिने समितिको सुझाव छ। नेप्सेमा हाल सरकारको 58.66% शेयर स्वामित्व रहेको छ भने नेपाल राष्ट्र बैंकको 9.51, राष्ट्रिय वाणिज्य बैंकको 11.23, कर्मचारी संचय कोषको 10, लक्ष्मी सनराइज बैंकको 5, प्रभु बैंकको 5 र धितोपत्र ब्रोकरहरूको 0.6% शेयर लगानी रहेको छ। कोशी प्रदेश पर्यटन वर्ष 2082 प्रभावकारी रूपमा प्रवर्धन गर्ने उद्देश्य सहित कोशी प्रदेश र गण्डक प्रदेश बीच 9 बुन्दे समझदारी पत्रमा हस्ताक्षर भएको छ। पोखरामा सोमबार आयोजित अन्तर प्रदेश पर्यटन प्रवर्धन तथा अन्तर्क्रिया कार्यक्रम अवसरमा दुवै प्रदेशका पर्यटन मन्त्रीको उपस्थितिमा पर्यटन वन तथा वातावरण मन्त्रालय, कोशी प्रदेश र उद्योग तथा पर्यटन मन्त्रालय, गण्डकी प्रदेश बीच समझदारी भएको छ। समझदारी पत्रमा कोशी प्रदेशका तर्फबाट पर्यटन वन तथा वातावरण मन्त्रालयका प्रदेश सचिव डाक्टर इन्द्र प्रसाद सापकोटा र गण्डकी प्रदेशका तर्फबाट उद्योग तथा पर्यटन मन्त्रालयका निमित्त प्रदेश सचिव टीकाराम पौडेलले हस्ताक्षर गर्नुभएको छ। दुवै प्रदेश बीच पर्यटन विकास, पर्यटन प्रवर्धन, पूर्वाधार विस्तार, पहुँच सुदृढीकरण, मानव संसाधन विकास र संस्थागत सहकारीलाई बलियो बनाइनेछ। विशेष गरी दुवै प्रदेशका सरकारी कर्मचारी र सामुदायिक विद्यालयका शिक्षकहरूलाई लक्षित गरी अन्तर प्रदेश भ्रमण कार्यक्रम सञ्चालन गर्ने समझदारीमा उल्लेख गरिएको छ। साताको पहिलो कारोबार दिन नेपाली शेयर बजारको परिसूचक नेप्से सामान्य अंकले घटेको छ। यस दिन नेप्से परिसूचक 5.54 अंकले घटेर 2635 बिन्दुमा कायम भएको छ।
भुवनाचार्य, अब खेल समाचार।
अखिल नेपाल फुटबल संघ एन्फाको यही माघ 28 गते हुने भनिएको केन्द्रीय निर्वाचनका सबै प्रक्रिया रोक्न अदालतले सोमबार आदेश जारी गरेको छ। गोर्खा जिल्ला फुटबल संघका सदस्य अमित खत्रीले हालेको मुद्दामाथि सुनवाई गर्ने क्रममा पाटन उच्च अदालतले एन्फाका नाममा त्यस्तो अन्तरिम आदेश जारी गरेको हो। उच्च अदालतका न्यायाधीश कृपासुर कार्कीको एकल इजालसले आगामी माघ 6 गते छलफलका लागि दुवै पक्षलाई उपस्थित हुन आदेश गर्दै ती 3 दिनसम्म निर्वाचनका सबै प्रक्रिया स्थगन राख्न आदेश दिएको छ। आगामी असार 4 गतेसम्म कार्यकाल रहेको एन्फाको केन्द्रीय कार्य समितिले यही माघ 28 गते अर्ली इलेक्सन गर्ने भन्दै सबै खाले प्रक्रिया शुरू गरिसकेको थियो। एन्फाको अर्ली इलेक्सन योजना अनुसार जिल्ला फुटबल संघमा नयाँ निर्वाचन नगरी 4 वर्ष अघि नै प्रतिनिधिलाई मताधिकार दिने थियो। त्यसको विरूद्धमा सरकारवालाले सरकार गुहारेपछि राष्ट्रिय खेलकुद परिषदले जिल्ला र प्रदेशको चुनाव नगरी केन्द्रको चुनाव नगर्नु भन्दै निर्देशन जारी गरेको थियो। तर एन्फाले सरकारी निर्देशन अटेर गर्दै जिल्लाको चुनाव नगरीकनै पुरानै प्रतिनिधिबाट थप 4 वर्षका लागि नेतृत्वमा अनुमोदित हुने योजना अनुसार माघ 28 को अर्ली इलेक्सनका लागि प्रक्रिया शुरू गरेको थियो।
आज तराई भूभागका केही स्थानहरूमा हुसु र कुहिरो रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाड़ी तथा हिमाली भूभागमा आंशिक बादल लाग्नेछ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 15.8 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 3 डिग्री सेल्सियस। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 15 देखि 17 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:56 भयो भने सूर्यास्त भरे साँझ 5:29 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आगामी माघ 4 गते आइतबारका लागि राष्ट्रिय सभाको अधिवेशन आह्वान। तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नु नै वर्तमानमा मुलुकको प्रमुख कार्यभार भएको प्रधानमन्त्री सुशीला कार्कीको भनाई। 5 वर्षीय वित्तीय क्षेत्र रणनीति। मानव बेचबिखन विरूद्धको राष्ट्रिय नीति मन्त्री परिषदको बैठकबाट स्वीकृत। नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरूद्वारा कार्यविधि पारित। पार्टीमा एकताका साथ अघि बढ़न सबैलाई कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्काको आह्वान। अमेरिकाले फेरि आक्रमण गरे, कड़ा जवाफ दिने इरानको चेतावनी। र अखिल नेपाल फुटबल संघ एन्फाको माघ 28 गते हुने भनिएको केन्द्रीय निर्वाचनका सबै प्रक्रिया रोक्न उच्च अदालत पाटनको आदेश। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।